نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. مختصر صحیح بخاری، اس میں سے کتاب البیو، کتاب کے حساب سے ہمارا صفحہ نمبر ہے 635 اور حدیث نمبر 1025. ہم مختلف قسم کی تجارتوں کے بارے میں پڑھ رہے ہیں، اور اب جو باب ہے حل یبی و حادر العبادی بغیر اجر و حل یعینہ و او ینصحہ، کیا شہری کسی دیہاتی کے لیے بلا معاوضہ بیع کر سکتا ہے، یعنی خرید و فروخت کر سکتا ہے، کیا وہ اس کی مدد اور خیر خواہی کر سکتا ہے؟ عن ابن عباس رضی اللہ عنہما قال قال رسول اللہ صلی اللہ علیہ وسلم لا تلقوا الرکبان ولا یبیع حادر لباد. فقیل لابن عباس رضی اللہ عنہ ما قوله لا یبیع حادر لباد قال لا یکون له سمسارا. حضرت ابن عباس رضی اللہ عنہما سے روایت ہے، انہوں نے کہا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ غلہ لے کر آنے والے قافلے سواروں سے ملنے کے لیے پیش قدمی نہ کرو، اور کوئی مقامی کسی بیرونی کے لیے بیع نہ کرے. حضرت ابن عباس رضی اللہ عنہما سے پوچھا گیا اس کا مطلب کیا ہے کہ کوئی مقامی کسی بیرونی کے لیے بیع نہ کرے، انہوں نے فرمایا اس کا مطلب یہ ہے کہ اس کا دلال نہ بنے. امام بخاری کا مطلب یہ ہے کہ اگر شہری باہر سے آنے والے کا سامان تعاون اور خیر خواہی کے طور پر فروخت کرتا ہے تو ایسا کرنے میں کوئی حرج نہیں، کیونکہ دوسری احادیث میں مسلمانوں کی خیر خواہی اور ان کے ساتھ ہمدردی کرنے کا حکم ہے. دیکھیے، ایک بنیادی اصول یاد رکھ لیں کہ جس میں کسی ایک کو نقصان ہو رہا ہو وہ کام نہیں کرنا. دوسرے کا نقصان کر کے ایک کا فائدہ کرنا، ایک کو فائدہ دینے کے لیے دوسرے کا نقصان کرنا، وہ نہیں ہے. بڑی فیئر اور سیدھی سیدھی تجارت ہونی چاہیے، تو انشاءاللہ تعالی پھر اس میں کوئی حرج کی بات نہیں ہے. انہا ان تلقی رکبان، شہر سے باہر اہل قافلہ سے خرید و فروخت کی خاطر ملاقات منع ہے. یہ شہر سے باہر کیوں ہے بھلا؟ کہ جا کے پہلے ہی پورے قافلے کا سامان جو اس کا بھاؤتاؤ کر لینا، اور عام لوگوں سے مال کو روک لینا، یا عام لوگوں تک اس سامان کے پہنچنے سے پہلے ہی آپس میں کوئی اس طرح کا معاملہ کرا لینا، یہ درست نہیں ہے. عن ابن عمر رضی اللہ عنہما ان رسول اللہ صلی اللہ علیہ وسلم قال لا یبیع بعضکم علی بیع بعض ولا تلقوا السلع حتی یخبت بها الی السوق. حضرت عبداللہ بن عمر رضی اللہ عنہما سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا تم میں سے کوئی شخص دوسرے شخص کی بیع پر بیع نہ کرے، اور جو مال باہر سے آ رہا ہو اس کے مالک کو نہ ملو حتیٰ کہ وہ بازار میں پہنچ جائے. کیوں بھلا؟ بات کہہ دی میں نے کہ بعض دفعہ ہوتا یہ کہ شہری بیپار جو ہوتے ہیں بیرونی قافلوں سے غلے کی رسد کو شہر سے دور باہر نکل کر خرید لیتے ہیں، اور منڈی میں اس کو مہنگے دام فروخت کرتے ہیں. امام بخاری کے نزدیک ایسی بیع حرام ہے. بعض محدثین کے نزدیک یہ بیع صحیح ہے، البتہ مالک کو اختیار ہے کہ منڈی کا بھاؤ معلوم ہونے کے بعد اگر چاہے تو اسے قائم رکھے یا وسخ کر دے. یعنی کہیں بھی بیچ میں پڑ کر چیز کو مہنگا کر دینا یا سستا، ایک چیز ہے تو وہ ہے سستی لیکن اس کا فیلنگ یہ آنے لگے کہ اس کی قیمت بڑھ گئی ہے، یہ چیزیں ساری درست نہیں ہیں. اللہ اکبر، آج کتنی کمیاں ہیں آج مسلمانوں میں. میں تو یہ سوچ رہی ہوں جس دن سے یہ باب پڑھا رہی ہوں، میں خود سوچ رہی ہوں کہ تجارت جیسا مقدس پیشہ بھی آج علم کی کمی کی وجہ سے کئی کباختوں کا شکار ہو گیا، اور اس کو لوگ برا بھی نہیں سمجھتے. کوئی سود لے گا لوگ برا کہیں گے، رشوت لے گا لوگ برا کریں گے، چور چوری کرے گا لوگ برا کہیں گے. اب یہ اصول تو عام ہے، باہر سے بھاؤ بتاؤ کرتے ہیں، ہول سیل ریٹ ہے، یہ بروکری دے رہے ہیں، یہ دلالی دے رہے ہیں، وہ مہنگا وہ سستا، بس ٹھیک ہے چل رہا. کہیں آپ دیکھیں نیلامی ہو رہی ہے تو کہیں بڈنگ ہو رہی ہے. تو انسانیت کو جب ہم اللہ کے دیے ہوئے قانون نہیں دیتے تو پھر آج جو سارے پرابلم ہیں اس کی وجہ بھی یہی ہے. اگر آج اسلامی اصولوں پہ ساری کام ہونے لگ جائیں تو اللہ تعالیٰ چاہے تو کبھی بھی یہ مشکلات جو آج پوری دنیا میں ایک اکنامیکل ڈس آرڈر ہے وہ نہ ہو سکے. اگلا باب ہے باب بیع الزبیبی بالزبیبی و الطعام بالطعام، کشمش کا کشمش کے عوض اور غلے کا غلے کے عوض خرید و فروخت کرنا کیسا ہے. وعنہ رضی اللہ عنہ ان رسول اللہ صلی اللہ علیہ وسلم نہا عن المزابنتی والمزابنتو بیع التمر بالتمر کیلن و بیع الزبیب بالکرم کیلن. حضرت عبداللہ بن عمر رضی اللہ عنہما سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے مزابنہ سے منع فرمایا، اور مزابنہ یہ ہے کہ درخت کی تازہ کھجور کو خشک کھجور کے عوض ماپ کر بیچا جائے، اسی طرح بیل کے انگوروں کو کشمش کے عوض ناپ کر فروخت کیا جائے. وہ کھجور جو ابھی درختوں سے نہ اتاری گئی ہو، اسی طرح وہ انگور جو ابھی بیلوں پر ہیں، ان کا اندازہ کر کے خشک کھجوروں یا منقے کے عوض فروغ کرنا جائز نہیں، کیونکہ اس سے ایک فریق کو نقصان پہنچنے کا اندیشہ ہے. رائٹ، درخت پہ لگی ہے، نہیں پتہ کتنی ہوگی، ویٹ کیا ہے، خراب ہوگی. سوکھی کھجور تو ایک ویٹ اس کا لگ پتہ چل جائے گا، لیکن جو پکی کھجور ہے بھی یا انگور ہے وہ درختوں پہ، تو وہ پھر اترنے میں کم و بیش ہو سکتا ہے. آگے ہے بیع شعیر بشعیری، جو کو جو کے عوض فروغ کرنا. شعیر کہتے جو کو، بارلی سیٹ کو. بیع شعیر بشعیری، جو کو جو کے عوض فروغ کرنا. ان مالک ابن اوس رضی اللہ عنہ انہ تمس صرفا بمئت دینار قال فدعانی طلحہ ابن عبید اللہ فتراوتنا حتی استرف منی فاخذ الذهب يقلبها في يده ثم قال حتى ياتي خازني من الغابه وعمر رضي الله عنه يسمع ذلك فقال والله لا تفارقه حتى تاخذ منه قال رسول الله صلى الله عليه وسلم الذهب بالذهب ربا الا هاوها وذکر باقی الحدیث وقد تقدم، یعنی جو حدیث پہلے گزر گئی. حضرت مالک بن اوس رضی اللہ عنہ سے روایت ہے، انہوں نے فرمایا کہ مجھے 100 دینار کے عوض بے سر ریزگاری کی ضرورت ہوئی، تو مجھے طلحہ بن عبید اللہ نے بلایا، ہم آپس میں نرخ کے متعلق گفتگو کرنے لگے. بالآخر انہوں نے مجھ سے بے صرف کر لی، انہوں نے سونا لیا اور ہاتھ میں الٹ پلٹ کر دیکھنا شروع کر دیا. پھر کہا اس قدر انتظار کرو کہ میرا خزانچی مقام غابہ سے آ جائے. حضرت عمر رضی اللہ عنہ بھی یہ گفتگو سن رہے تھے، انہوں نے فرمایا مالک بن اوس رضی اللہ عنہ، تمہیں اللہ کی قسم جب تک وصولی نہ کر لو اس سے جدا نہ ہونا، کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ سونا سونے کے عوض فروخت کرنا ربا ہے جب تک دست بدست نہ ہو. اس حدیث کے آخر میں یہ الفاظ ہیں کہ جو کے بدلے جو اور کھجور کے بدلے کھجور بیچنا بھی سود ہے، مگر اس صورت میں کہ نقد بنقد ہو. سود کی باقی ڈیٹیلز آپ کو کل ملیں گی. میں سوچتی ہوں کہ آج کے دور میں کتنا ضروری ہے اس علم کو عام کرنا، لیکن کتنے کم لوگ اس چیز کی حرص بھی رکھتے ہیں کہ ہم ان چیزوں کو بالمشافہ لے کر چلیں. آپ دیکھیے کہ کتنا آسان ہے ہمارے لیے ایک دو گھنٹہ لگا کر ہر موضوع کو سمیٹ لینا. اور میں روز تفسیر کی کلاس میں یہ بات سوچتی ہوں کہ صرف سننے کی حد تک بھی تو بہت سارے لوگ سن سکتے ہیں نا، لیکن بعض دفعہ ہم یہ سوچتے ہیں کہ چونکہ ہم نہیں سنتے، چونکہ ہم نے آگے نہیں کیا پیچھے نہیں کیا. تو میں سب کو دعوت دوں گی کہ کل آپ پورے شہر کے لوگوں کو دعوت دیں کہ آئیے ہم قرآن کی آیتوں کی روشنی میں دیکھیں گے کہ اللہ نے ہمیں سود کے بارے میں کیا کہا. نہ میری رائے، نہ میرے کسی استاد کی رائے، اللہ کا قرآن، اس کی آیتیں اور آپ کے کان. اللہ تعالی ہمیں حق بات کہنے والا بنا دے. بیع ذهب بالذهب، سونے کے عوض سونا فروخ کرنا کیسا ہے. عن ابی بکرہ رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم لا تبیع الذهب بالذهب الا سواء بسواء والفضة بالفضة الا سواء بسواء وبيع الذهب بالفضة والفضة بالذهب كيف شئتم. حضرت ابو بکرہ رضی اللہ عنہما سے روایت ہے، انہوں نے کہا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ سونے کو سونے کے عوض اور چاندی کو چاندی کے عوض کمی بیشی سے مت فروخت کرو. البتہ سونا سونے کے برابر، چاندی چاندی کے برابر فروخت کرو. ہاں، سونے کی عوض چاندی اور چاندی کے عوض سونا جس طرح چاہو فروخت کر سکتے ہو. یعنی اگر مختلف جنس ہو، سونا اور چاندی دو مختلف چیزیں ہیں، ایک طرف سونا دوسری طرف چاندی، تو اس میں کمی بیشی تو کی جا سکتی ہے، البتہ دونوں طرف سے نقد ہونا ضروری ہے، ایک طرف سے نقد اور دوسری طرف سے ادھار درست نہیں. آپ کو میں نے پیچھے بھی یہ اصول بتایا تھا کہ چیز کے بدلے چیز پہلے جاتی تھی. اب پیسے ہوتے ہیں تو پیسوں کا حساب اور ہو جاتا ہے. یعنی پہلے لوگ کیا کہتے تھے، میرے پاس کھجورے ہیں، تمہارے پاس انار ہیں، چلو تم میرے سے کھجورے لے لو، انار دے دو. زکوٰۃ بھی ایسی دی جاتی تھی، مال پیسوں کی صورت میں نہیں ہوتا تھا. بلکہ کچھ عرصہ پہلے ہی، آج سے 20-25-30 سال پہلے، پاکستان میں بھی لوگ جو دیہاتوں کے لوگ ہیں، پیسہ نہیں ہوتا تھا. جس کے گھر میں گندم ہے وہ گندم دے کے دوسروں سے جا کے چاول لے آتا تھا، اور اسی طرح سے دودھ والے سے دودھ لے لیا، وہ جا کے اس چیز کو بیچ لیتا تھا. تو یہ ضروری ہے اس بات کے لیے کہ انسان رکھے. اس پہ ایک میں نے بلکہ آج کی بات میں سنایا بھی تھا کہ ایک شخص تھا، تو وہ کسی مطلب مکھن والے سے شاید مکھن 1 کلو کا روز لیتا تھا، اور وہ روز اس کو بیچتا تھا اور اس سے دال لیتا تھا، کچھ اس قسم کا معاملہ تھا. ایک دن اس کے دل میں آیا کہ یہ روز مجھے 1 کلو مکھن کے حساب سے پیکٹ دے جاتا ہے، تو میں نے کبھی تولے نہیں ہیں، تو میں آج تولوں. جب اس نے تولا تو وہ 1 کلو سے کم تھا، دوسرا پیکٹ تولا پھر کم تھا، 2-4 دن دیکھتا رہا تو وزن کم تھا. تو اس نے اس کو پکڑ لیا، کہنے لگا تو مجھے اتنے دیر سے دھوکہ دے رہا کہ میں روز تیرے سے 1 کلو کے حساب سے لیتا ہوں. تو وہ بےچارا سیدھا سادہ دیہاتی تھا، اس نے کہا میں کیا کرتا ہوں، جو دال کا پیکٹ آپ مجھے دیتے ہیں میں اس کو ایک پلڑے میں رکھ کے اس کے وزن کا مکھن لے آتا ہوں. तो आप देखिए ना, इसमें धोखा हो जाता है ना, चीज के बदले में चीज है। तो जिसने पैसे देने, उसने तो पैसे दे के अपना मामला सीधा कर लिया। बैउल फिद्दत बिल फिद्दत, चांदी को चांदी के इवज फरोख करना। अनबी सईद अल खुदरी रदी अल्लाहु अन्हु अन्न रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कहा, ला तबीउ ज़हबा बिज़हबी इल्ला मिसलन बिमिसली वला तुशफ्फु बादहा अला बादिन वला तबीउ अलवरिक बिल वरिकी इल्ला मिसलन बिमिसलिन वला तुशफ्फु बादहा अला बादिन वला तबीउ मिनहा गाइबन बिनाजिज़िन। हज़रत अबू सईद खुदरी रदी अल्लाहु अन्हु से रिवायत है कि उन्होंने कहा कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सोने को सोने की वज़ मत फरोख करो, मगर बराबर बराबर यानी एक दूसरे से कम ज़्यादा करके फरोख्त ना करो, और चांदी की वज़ चांदी को फरोख्त ना करो मगर बराबर बराबर यानी एक दूसरे से कमी बेशी करके मत बेचो, और गायब चीज़ को हाजिर चीज़ के इवज़ ना फरोख करो यानी एक तरफ से नकद और दूसरी तरफ से उधार पर। एक शख्स ने किसी से दिरहम लेने हैं, सोचिए किसी ने किसी से लेने हैं और किसी ने उसको देने हैं, ये दोनों आपस में दिरहम और दिनार की खरीदो फरोख्त नहीं कर सकते, क्योंकि जब एक तरफ से उधार और दूसरी तरफ से नकद की खरीदो फरोख्त जायज़ नहीं, तो दोनों तरफ से उधार की बह कैसे हो सकती है। आपको तो करेंसी डिफरेंस भी होता है, रेट है, इसलिए इन सारी चीज़ों को तो देख कैसे लगता है बंदे के पास एक बकरी हो उसको लेकर जंगल में बैठ जाए, ना लेना ना देना। इतना मुश्किल वक्त आ गया आज के दौर में खरीदो फरोख के बाब को पढ़ने से हमें इसका अंदाजा हो रहा है। और अगर हम कम से कम इस चीज की तालीम दे दें अपने ब्रदर्स को, अगर हम मशवरा देंगे जो भी ये काम करते हैं कारोबार के, अगर सिर्फ बाबुल बियू पढ़ लें और ज्यादा ना पढ़ें, तो आप देखिए कि कितनी चीजों से उनको निजात मिल सकती है, और कई चीजें ऐसी हैं जो कमाई में ना चाहते हुए भी दाखिल हो जाती है, तो उससे इंसान बच सकता है। ज़रूरत है इस बात की कि इल्म की तलब को जगाया जाए, इस भूख को किया जाए, और ना पढ़ने से ना सुनने से हुक्म तो नहीं टलता, हुक्म तो मौजूद है। अल्लाह ताला हम सबको इल्म दोस्त बना दे, अल्लाह ताला हमें इसकी तमन्ना भी दे दे कि हम इस चीज़ की ख्वाहिश रखें। आगे है बैउ दीनार बि दीनारी नसन, दीनार को दीनार की वज़ उधार बेचना। وانه رضي الله عنه قال الدينار بالدينار والدرهم بالدرهم وقيل له فإن ابن عباس لا يقوله فقال أبو سعيد ابن العباس سمعته النبي صلى الله عليه وسلم أو وجدته في كتاب الله تعالى قال كل ذلك لا أقول وأنتم أعلم برسول الله صلى الله عليه وسلم مني ولكنني أخبرني أسامة أن النبي صلى الله عليه وسلم قال لا ربا إلا في نسيتي। हज़रत अबू सईद खुदरी रज़ी अल्लाहु अन्हु से ही रिवायत है कि उन्होंने कहा कि दीनार को दीनार के इवज़ और दिरहम को दिरहम के इवज़ बराबर फ़रोख करना जायज़ है। जब इनसे कहा गया कि इब्ने अब्बास रज़ी अल्लाहु अन्हुमा तो इसके कायल नहीं है, तब अबू सईद खुदरी ने हज़रत इब्ने अब्बास रज़ी अल्लाहु अन्हुमा से पूछा, आपने रसूलुल्लाह से सुना है या किताबुल्लाह में देखा है? हज़रत इब्ने अब्बास ने कहा, मैं इनमें से कोई बात भी नहीं कहता, क्योंकि तुम रसूलुल्लाह के फरमुदात को मुझसे ज़्यादा जानते हो। अलबत्ता मुझे हज़रत उसामा ने खबर दी है कि रसूलुल्लाह ने फरमाया कि सूद सिर्फ उधार में होता है। हज़रत इब्ने अब्बास का ये पॉइंट ऑफ व्यू यानी मौकफ था कि सूद सिर्फ इस सूरत में होगा जब एक तरफ से उधार हो, इनके नज़दीक दस्त बदस्त एक दिरहम को दो दिरहम के इवज फरोख किया जा सकता है। ये मौकफ दीगर अहादीस के खिलाफ है और इब्ने अब्बास ने इससे रजू कर लिया था, जैसा कि हाकिम में इसकी तफसील मौजूद है। तो आप देख रहे हैं कि सूद की कितनी बारीकी है। एक हदीस में आता है कि सूद के शायद 63 दरवाजे हैं, किसी को बेइज्जत करना भी सूद है, यानी जहाँ कहीं एक की हक तलफी हुई दूसरे को ज्यादा मिल गया वो सूद में आ जाएगा। फिर बैउल वरक बि ज़हबी नसीयतन, चांदी को सोने के वज़ उधार बेचना। अनिल बरा इब्ने आज़ बिन व ज़ैद इब्ने अरकम रदी अल्लाहु अन्हुम अन्नहुमा सोला अनिस सरफी, हज़रत बरा बिन आज़िब और हज़रत ज़ैद बिन अरकम रदी अल्लाहु अन्हुमा से बै सरफ के मुतल्लिक दरियाफ़ किया गया, तो इन दोनों में से हर एक ने दूसरे के मुतल्लिक कहा, फ़कुल्लु वाहिद मिन्हुमा यकूलू, क्या कहा दोनों ने एक दूसरे के बारे में, हाज़ा खैरु मिन्नी, ये मुझसे बेहतर है। देखिए कैसा प्यारा अदब था उनका। व किलाहुमा यकूलु नहर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अन बई ज़हबी बिल वरक़ी ज़ैदैनन, दोनों ने कहा कि रसूलुल्लाह ने सोने को चांदी के इवज़ उधार बेचने से मना किया है। तो खरीदो फरोख की चंद एक इकसाम क्या है? अगर सोने चांदी के अलावा दीगर असबाब की बे असबाब से हो तो इसे मुकाबला कहते हैं, और एक नकदी की भी आई नहीं इसी नकदी से बे करने को मुरातला कहा जाता है, और एक नकदी की दूसरी मुख्तलिफ नकदी से बै करना सर्फ कहलाता है। अगर असबाब की नकदी के इवज बै हो तो नकदी को कीमत और असबाब को इवज कहते हैं। इन तमाम का हुक्म यह है कि दस्त बदस्त तो सब जायज है। अलबत्ता उधार लेन देन में कुछ तफसील है, नकदी का नकदी के इवज उधार जायज नहीं, अलबत्ता असबाब का नकदी के इवज उधार जायज है। अगर नकदी वसूल करके असबाब बाद में हवाले करना है तो भी जायज है, क्योंकि ये बै सलम है, अगर दोनों तरफ से उधार है तो जायज नहीं है। अब ये सारा कुछ नाम भी नहीं आते आज तो लोगों को, आप जरा जितने ये नाम आपने पढ़े हैं आप देखिए, किसी से पूछिए कि मुकाबला किसको कहते हैं और मुरातला किसको कहते हैं और सर्फ किसको कहते हैं, तो मुझे नहीं लगता किसी को भी पता होगा। फिर इसी तरह बेउल मुजाबनाती, मुजाबना क्या होता है हम पढ़ेंगे इसको। अन अब्दुल्लाह इब्ने उमर रदियल्लाहु अन्हुमा अन्न रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कहा, ला तबीउ समरा हत्ता यब्दुव सलाहुहु वला तबीउ समरा बितमरी। قال واخبرني زيد بن ثابت رضي الله عنه ان رسول الله صلى الله عليه وسلم رخص بعد ذلك في بيع الاريه بالرطب او بالتمر ولم يرخص في غيره। हज़रत अब्दुल्ला बिन उमर रदी अल्लाह अन्हुमा से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इस वक्त तक फलों को बेचने से मना फरमाया जब तक इनमें पकने की सलाहियत जाहिर ना हो जाए, और दरख्त की खजूर को खुश खजूर के इवज मत फरोख करो। फिर अब्दुल्ला बिन उमर रजी अल्लाह अन्हुमा ने कहा कि जैद बिन साबित ने मुझे खबर दी कि बाद में रसूलुल्लाह ने दरख्त पर लगी हुई खजूरों को ताज़ा या खुश खजूर के इवज फरोख करने की इजाज़त बे इराया की सूरत में दी है, इसके अलावा किसी और सूरत में इजाजत नहीं दी। अब ये एक नया नाम है बे इराया, तो ये क्या होती है कि बाग का मालिक किसी को खजूर का दरख्त खैरात के तौर पे दे दे। अब देखिए बाज लोग ऐसे भी खैरात करते थे, चलो ये दरख्त दे दिया, इसका जो फल है वो तुम ले लो। फिर बे मौका आने जाने की तकलीफ के पेश नजर खुश खजूर देकर वो दरख्त इससे खरीद ले, शरीयत ने इसकी इजाजत दी है। हाँ, अगली हदीस में इसकी हद बंदी है। क्या हज़रत जाबिर रज़ी अल्लाह से रिवायत है, क़ाला नहन नबी सल्लल्लाहु अलैहि वसल्लम अन बै समरती हत्ता यतीब वला युबाउ शैयुन मिन्हु इल्ला बिदीनार व दिरहम इल्ला अराया। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फल की फरोख से मना किया ता वक्त के वो पक ना जाए और इसकी कोई किस्म दिरहम और दीनार के अलावा किसी और शय के इवज फरोख ना की जाए, सिवाय अराया के इनको फलों के इवज भी फरोख किया जा सकता है। बेउ समरी अला रुऊसी नखली बिज़हब वल्फिज़ा, दरख्त पर लगी खजूर सोने चांदी के इवज़ फरोख करना। अनबी हुरैरा रदियल्लाहु अन्हु अन्न रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम रख़्क़सा फ़ी बैइल अराया फ़ी ख़म्सति औसुक औ दूना ख़म्सति औसुक। हज़रत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बेउ अराया की इजाज़त दी है बशर्ते कि वह पाँच वसक या पाँच वसक से कम हो। एक वसक कितना होता है? 60 सा का। अगर दरख्त पर लगी खजूरों का अंदाजा 5 वसक या इससे कम का हो तो बेइराया जायज़ है, इससे ज्यादा की जायज़ नहीं। ताहम एहतियात का तकाजा है कि इसका जवाज 5 से कम तर में महदूद कर दिया जाए, और इसका जवाज ऊपर गुजर चुका है। बेयुस समारी कबला यब्दो सलाहुहा, सलाहियत पैदा होने से पहले फलों को फरोख करना मना है। सलाहियत पैदा होना क्या मतलब? खाने के काबिल हैं, पक गई हैं, इससे पहले नहीं बेच सकते। अन ज़ैद इब्न साबित रज़ी अल्लाहु अन्हु कानन नासु फी अहदि रसूलिल्लाहि सल्लल्लाहु अलैहि वसल्लम यब्ताउन सिमारा फ़ैज़ा जद्दन नासु व खदरा तकादीहिम क़ालल मुबताउ इन्नहु असाबस समरत दुमानु असाबहु मुरादुन असाबहु कुसामा قسام آهات يحتجون بها فقال رسول الله صلى الله عليه وسلم لما كسرت عنده الخصومة في ذلك فإما لا فلا تتباعوا حتى يبدو صلاح التمر قال مشورة يشير بها لكسرة خصومتهم। حضرت ज़ैद बिन साबित रज़ी अल्लाहु अन्हुमा से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में लोग फलों को कबल सलाहियत फरोख करते थे जब ख़रीदने वाले अपना फल तोड़ लेते और इनसे कीमत के तकाजे का वक्त आता तो कहते कि फलों में दुमान मुराद कुशाम और दीगर आफतें पैदा हो गई थी ख्वाम खा झगड़ा करते, लिहाजा जब रसूलुल्लाह के सामने इस किस्म के बेशतर मुकदमात पेश हुए तो आपने बतौर मशवरा इनसे फरमाया अगर तुम इन झगड़ों से बाज नहीं आते तो जब तक फलों में सलाहियत पैदा ना हो जाए इस वक्त तक इनकी खरीदो फरोख्त ना करो। तो क्या पता चल रहा है कि ये हुक्म शुरू में बतौर मशवरा था, बाद में कतई तौर पर मना कर दिया गया, जैसा कि इब्ने उमर की रिवायत से पता चलता है। और हज़रत जैद भी फलों के पकने से पहले अपना फल फरोख्त नहीं करते थे। आपको पता है कि पकने के बाद वजन में भी फर्क पड़ जाता है ना, कच्चा फल भारी होता है, पका हुआ फल हल्का हो जाता है, पकने के बाद कुछ हिस्सा खराब भी हो जाता है बाज़ दफ़ा। तो ये सारी चीज़ों को नज़र में रखा जाएगा, और ख़ास तौर पर ये चीज़ें उनके लिए हैं जो कि ये काम करते हैं। عن جابر بن عبد الله رضي الله عنهما قال نهى النبي صلى الله عليه وسلم أن تباع ثمرته حتى تشقها، فقيل وما تشقه؟ قال تحمار وتصفار ويوكل منها. حضرت جابر رضی اللہ عنہما سے روایت، انہوں نے کہا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے پھلوں کی بیع سے منع فرمایا جب تک وہ مشقح نہ ہو جائے۔ عرض کیا گیا کہ مشقح کیا ہوتا ہے، تو آپ نے فرمایا وہ سرخ یا زرد اور کھانے کے قابل نہ ہو جائیں، یعنی پکی ہوئی کھجوریں آپ کہہ لیجئے۔ اذا باع ثمار قبل ان یبدا صلاحها ثم اصابته آحت، اگر کوئی صلاحیت پیدا ہونے سے پہلے پھلوں کو بیچ ڈالے تو آفت آنے پر وہ ذمہ دار ہوگا۔ عن انس بن مالک رضی اللہ عنہ وقال ان رسول اللہ صلی اللہ علیہ وسلم نہا عن بيع الثمار حتى تزهي، فقيل له وما تزهي؟ قال حتى تحمر، فقال رسول الله صلى الله عليه وسلم أرأيت إذا من الله التمرة بما يأخذ أحدكم مال أخيه؟ حضرت انس بن مالک رضی اللہ عنہما سے روایت ہے کہ رسول اللہ نے پھلوں کے زہو ہونے سے پہلے ان کو فروغ کرنے سے منع فرمایا۔ آپ سے دریافت کیا گیا زہو کیا ہوتا ہے، تو آپ نے فرمایا کہ اس کا سرخ ہو جانا، پھر فرمایا بھلا بتلاؤ اگر اللہ پھل کو ضائع کر دے تو تم میں سے کوئی اپنے مسلمان بھائی کا مال کس چیز کے عوض کھائے گا؟ تو کیا پتہ چلا امام بخاری کا موقف کیا ہے کہ پھلوں کی پختگی سے پہلے ان کی خرید و فروخت جائز ہے، تاہم آفت آنے کی صورت میں اس کا تاوان بیچنے والے کے ذمے ہوگا، یعنی خریدار کی کل رقم اس کو واپس کرنی ہوگی۔ یعنی پھل آنے سے پہلے اگر کوئی خرابی ہو گئی تو پھر جو چیز اینڈ پہ اس کے ہاتھ میں آ رہی ہے خریدنے والے کے، وہی اس کو ملے گی۔ ٹھیک ہے، مجھے نہیں لگتا کوئی سوال ہوگا، مجھے پتہ ہے یہ آپ کی مرضی کے ٹاپک نہیں ہے، آپ کہیں گے یہ تو مردوں کے کام ہے، لیکن یہاں سے یہ دیکھیے کم از کم اتنا امپریس تو ہم سب ہوں کہ اللہ کا دین کتنا مکمل ہے۔ الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا۔ واقعی اللہ کے نبی کے بارے میں صحابہ کا یہ قول سچ تھا کہ آپ نے ہمیں ہر بات بتا دی، پرندہ کو اڑ رہا تھا تو ہم یہ بھی کہہ سکتے ہیں کہ آپ نے ہمیں اس کی بھی خبر دی۔ تو اللہ تعالی ہمیں اس سچے خوبصورت دین کی قدر کی توفیق دے، اور ہم اس کے لیے اپنا وقت جان مال ایفرٹ لگائیں، اور اللہ کو کہہ سکیں کہ اللہ تعالی ہم نے اپنی حیثیت اور اپنی طاقت کے مطابق اس دین کو سیکھنے اور سکھانے کی کوشش کی تھی۔ سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔